الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله میٹھے میٹھے اسلامی بھائی اور مدنی چینل کے ناظرین، سلسلہ دارالافتاء اہل سنت میں ایک بار پھر آپ کو مرحبا کہتے ہیں. الحمدللہ عزوجل، اس سلسلے میں ہم علم دین حاصل کرتے ہیں، شریعت کے مسائل سیکھتے ہیں اور آپ کی کالز کو بھی شامل سلسلہ کیا جاتا ہے. آج ہمارے سلسلے کا جو موضوع ہے وہ ہے تقوی. ابتداءً درود پاک کی فضیلت کہ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وسلم ہے جس کا مفہوم ہے کہ تم مجھ پر درود بھیجو، اللہ تعالیٰ تم پر رحمت بھیجے گا. صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد صلی اللہ علیہ وسلم. آئیے سلسلے کو آگے بڑھاتے ہیں. مفتی صاحب ہمارے درمیان تشریف فرما ہے. پہلا سوال ان سے ہم یہ کرتے ہیں، حضور تقوی سے متعلق یہ ارشاد فرمائیں پہلے کہ تقوی کسے کہتے ہیں، اس کی معنی کیا ہے؟
الحمدللہ رب العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین. تقوی یہ پرہیزگاری کا نام ہے، اور اس میں کس چیز سے پرہیزگاری ہوتی ہے یعنی بچنا ہوتا ہے، تو اس میں بہت ساری بھی اس کی اقسام ہو جاتی ہیں. جیسے ایک تقوی یہ ہے کہ انسان کفر کو چھوڑ کر، شرک کو چھوڑ کر ایمان کی طرف آ جائے.
صحیح.
تو تقوی کی ایک صورت یہ ہے کہ کفر سے اجتناب کرنا، بچنا. پھر اسی طریقے سے تقوی کا ایک پہلو یہ ہوتا ہے کہ انسان گناہ کبیرہ سے بچتا ہے.
صحیح.
تو اس سے بچنا بھی تقوی میں شمار ہوتا ہے. پھر اسی طریقے سے گناہ صغیرہ سے بچنا، اس سے بچنا بھی یہ تقوی میں شمار ہوتا ہے. پھر اسی طریقے سے حلال چیزوں میں بھی بعض چیزیں ایسی ہوتی ہیں جو شبہ والی ہو جاتی ہیں.
صحیح.
کہ ایک ایسی چیز کسی کے سامنے آ جاتی ہے جس کے بارے میں وہ پریشان ہوتا ہے کہ آ جائے میرے لیے حلال ہے حرام ہے، تو وہ شبہ میں پڑ گیا.
صحیح.
اس کا نہ حلال ہونا معلوم نہ حرام ہونا معلوم، تو صحیح. ایسی چیز سے اجتناب کرنا بھی تقوی ہے.
صحیح.
پھر اسی طرح تقوی کے اگر اور درجات بڑھتے چلے جاتے ہیں کہ پھر انسان جو ہے وہ باقاعدہ حلال چیزوں سے بھی، جو 100% حلال ہیں، نفس کی خواہش ہوتی ہے کہ اس کو کھا لوں،
صحیح.
پہن لوں، میں یہ چیز حاصل کر لوں، اس جگہ چلے جاؤں، اس کو دیکھوں، تو اس طرح حلال جو چیزیں 100% حلال چیزیں ہیں ان چیزوں کو بھی سے بھی انسان بچنا چاہتا ہے، تو یہ بھی ایک تقوی کی ایک صورت ہوتی ہے. اور پھر مزید تقوی کا جب درجہ بڑھ جاتا ہے تو ما سوا اللہ، اللہ تبارک و تعالیٰ کے ما سوا جو ہیں، تو ان چیزوں سے انسان پھر اجتناب کرتا ہے، بچتا ہے اور اپنی توجہ تمام تر اللہ تبارک و تعالیٰ کی طرف لگا دیتا ہے.
صحیح.
تو یوں بھی تقوی پرہیزگاری کے مختلف مدارج و درجات ہیں، تو ہر ایک مسلمان پھر اپنے اوپر غور کرے، تو یوں ہر ایک مسلمان جو بھی مسلمان ہے تو وہ تقوی کی اس قسم سے تو متصف ہوتا ہے کہ وہ کفر و شرک چھوڑا ہوا ہوتا ہے اور اس سے اجتناب اور پرہیزگاری اختیار کرتا ہے، اور ایک اللہ وحدہ لا شریک کی عبادت کرتا ہے.
صحیح.
اور اسی کو معبود برحق جانتا ہے.
صحیح.
اور اس کے جو رسول اس دنیا میں تشریف لائے ہدایت کے لیے، تو ان کی رسالت کی، ان کی نبوت کی وہ تصدیق کرتا ہے، اور اللہ تبارک و تعالیٰ کے جو احکامات ہیں
صحیح
ان کو تسلیم کرتا ہے، دل و جان سے مانتا ہے.
صحیح.
تو نارمل ہر ایک مسلمان میں یہ بات تو بالکل کامن ہے.
صحیح.
اور جو قرآن پاک ہے وہ ہدل للمتقین، متقیوں کے لیے، پرہیزگاروں کے لیے ہدایت ہے. پھر پرہیزگاروں میں بھی آگے پھر ان کے مزید اوصاف جو قرآن پاک میں بیان کیے گئے کہ وہ غیب پر یعنی بن دیکھے اللہ تبارک و تعالیٰ پر ایمان لاتے ہیں، اور بہت ساری چیزیں جو غیب ہیں چھپی ہوئی ہیں جن کو عقل و حواس سے نہیں جانا جا سکتا، تو ان پر وہ ایمان لاتے ہیں. جیسے قیامت کا دن ہوگا، مرنے کے بعد اٹھایا جائے گا، जन्नत है, दोजख है, तो बहुत सारी चीज़ें ऐसी हैं जो अक्ल इंसानी में नहीं आती, जिसकी बिना पर एक नौर एक आम आदमी जो अपनी अक्ल को बेस बना के सोचेगा तो वो इन चीज़ों का फिर इनकार कर देता है। तो जो चीज़ें गैब हैं, जो जिनको अक्ल हवास से नहीं जाना जा सकता, तो इस तरह की चीज़ें जो ज़रूरियात दीन से ताल्लुक़ रखती हैं उन पर वो ईमान लाता है। फिर आगे उनके औसाफ़ में नमाज का क़याम करना, ज़कात की अदायगी करना, फिर नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम पर जो वही कुरान की सूरत में नाजिल हो रही है उस पर ईमान लाना, और साबिका अम्बिया कराम अलैहिस्सलाम पर जो कुतुब नाजिल हुई उन पर ईमान लाना, तो ये बुनियादी औसाफ़ हैं जो हर एक मोमिन के अंदर होने चाहिए और होते भी हैं।
सही।
इसमें बाज़ औक़ात कहीं इंसान कुछ पीछे हट जाता है, जैसे कि नमाज़ नहीं पढ़ रहा, ज़कात नहीं दे रहा, लेकिन एक नॉर्मल मुसलमान अकीदे के हवाले से कि वो अल्लाह को मानता है, जन्नत और दोज़ख क़यामत को मानता है, और इसी तरीके से साबिका कुतुब जो आसमानी किताबें हैं उन पर वो ईमान लाता है।
सही।
तो अब ये एक मुसलमान को अपने अंदर तकवे की मज़ीद जो औसाफ और जो अकसाम हैं उनको भी अपनाना चाहिए, ताकि उनको अपनाने की सूरत में बहुत सारी चीज़ों के ज़रिए तकवा, मिसाल के तौर पर फ़राइज़ की अदायगी है,
सही,
ये भी तकवे में शामिल है, हराम से इज्तनाब है, इसी तरह मकरूह तहरीमी से इज्तनाब है, शुबे में डालने वाली चीज़ों से इज्तनाब है, और वो हलाल चीज़ें के जो अल्लाह तबारक व ताला की तरफ से बंदे की तवज्जो हटा रही हैं ऐसी चीज़ों से इज्तनाब करना, ये तकवे में शुमार होता है। तो हमें तकवे की इन तमाम अकसाम को हासिल करना चाहिए और अपने अंदर इन सिफात को अपने अंदर पैदा करना चाहिए।
मदी शेर के नाज़रीन, तकवे का माना बयान किया गया, और याद रहे कि तकवा एक वसी माना है इसके अंदर, यानी हमारे असलाब रहीमुल्ला ने कई तारीफ़ात इसकी की हैं इस हवाले से कि तकवे का माना क्या है। वैसे बुनियादी माना तो इसका यही है कि अल्लाह तबारक व ताला से डरना, अल्लाह ताला का खौफ, खौफ खुदा जिसको हम कहते हैं, और कुरान मजीद में मुतअद्दद आयात में अल्लाह अज़्ज़वजल ने अपने से खौफ करने के हवाले से इरशाद फरमाया, इत्तकुल्लाह, जगह जगह हम जो है ये आयतें पढ़ते हैं। अच्छा, कुरान मजीद में मुफ्ती साहब क्या इरशाद फरमाएंगे, इत्तकुल्लाह यानी लफ्ज़ तकवे के साथ अल्लाह, इसमें जलालत भी इस्तेमाल हुआ और जहन्नम का भी आया।
जी जी। तो नार लती, तो अल्लाह तबारक व ताला से खौफ रखना, उसकी नाराज़गी से बचना, ऐसे काम ना करना कि जिससे अल्लाह तबारक व ताला नाराज़ हो जाए।
सही।
और जाहिर है कि अल्लाह तबारक व ताला जब नाराज़ होगा तो नाराज़गी के इजहार के लिए
सही
उसने एक अज़ाब की जगह मुकर्रर फरमाई है कि जिन लोगों से अल्लाह ताला नाराज़ हो जाता है तो उनके उस बुरे अमल की सज़ा के लिए जहन्नम मुकर्रर की गई है। तो कहीं अल्लाह तबारक व ताला अपने से डरने के बारे में फरमाता है, मुझसे डरो, मेरी नाराज़ी से बचो, और कहीं अल्लाह तबारक व ताला अपने उस अज़ाब का जो नाफरमानों के लिए उसने मुकर्रर फरमाया है उनके उनसे डरने का हुक्म देता है। फत्तकुन नार अल्लती वकूदुहा अन्नास वल हिजारा, कि डरो उस आग से के जो जिसका ईंधन आदमी और पत्थर हैं।
सही।
तो ये जहन्नम से डरना, इससे भी डराया गया है कि अल्लाह तबारक व ताला जब नाराज़ होगा और ऐसे बंदे से नाराज़गी इस दर्जे तक हो गई कि वो बंदा इसी हाल में इस दुनिया से चला गया कि अल्लाह ताला उससे नाराज़ रहा, तो उसके लिए भी जहन्नम का अज़ाब है। चाहे तो अल्लाह ताला अज़ाब दे दें, चाहे तो उसको मुआफ़ फरमा दें, वो उसकी मशीयत पे मौकूफ़ है। लेकिन अगर कोई कुफ्र और शिर्क की हालत इख्तियार करते करते इस दुनिया से चला गया तो उसके लिए फिर हमेशा हमेशा के लिए जहन्नम का अज़ाब है। हम फीहा खालिदून,
सही,
के ऐसे के बारे में फरमाए कि वो हमेशा इसके अंदर रहेंगे।
मदी चैनल के नाज़रीन, तकवा परहेज़गारी मदीद, इस पर इंशाअल्लाह ताला हम कलाम करेंगे। आइए हम आपकी कॉल्स को भी शामिल करते हैं।
सवाल ये करना चाहते हैं कि जो फर्ज नमाज पढ़ते हैं उसमें अगर कोई गलती हो जाए, जैसे बिना सूरत पढ़ना भूल जाए, सजदा सेहत करना भी भूल जाए, तो ये सजदा सेहत के बारे में पूछना था। अगर सजदा सेहत नहीं किया नमाज खत्म करने के बाद फिर याद आया तो नमाज दुहानी पड़ेगी, क्या करना पड़ेगा?
जी, अगली कॉल।
मेरा नाम मुबीन है, मैं रावलपिंडी से बात कर रहा हूँ। मुझे आपसे ये मालूम करना था कि जिस टाइम चार सुनते हम लोग पढ़ते हैं तो जब दूसरी रकत में हम बैठ के अत्तायात पढ़ के उठते हैं तो क्या दोबारा सुभान अल्लाह शुरू करनी पड़ती है आयत, या फिर अल्हम्दुलिल्लाह से शुरू करनी पड़ती है?
जी, अगली कॉल।
پہلا سوال یہ کہ اذان کے دوران کہا جاتا ہے حی علی الصلاح حی علی الصلاح، حالانکہ وہ لکھا ہوا ہوتا ہے حی علی الصلاح، تو اس کے اندر کچھ لوگ کہتے ہیں کہ اس میں وقف کرنا صحیح نہیں ہے، کیا حکم ہے؟
فرض نماز میں سورت بھول گئے، سجدہ صاف بھی نہیں کیا، نماز سے فارغ ہو گئے، اب کیا کریں؟
ایسی صورت میں کہ جب کوئی آدمی فرض نماز کی پہلی رکعت میں اگر کوئی سورت ملانا بھول جائے تو اس کو چاہیے کہ وہ تیسری رکعت کے اندر سورت ملا لے،
صحیح،
سورہ فاتحہ پڑھنے کے بعد سورت ملا لے، تیسری میں نہیں ملائی تو چوتھی میں ملا لے،
صحیح،
تو پہلی یا دوسری کسی بھی فرض نماز کی پہلی دو رکعتوں میں قرات کرنا واجب ہے، اگر کسی ایک رکعت میں رہ جائے تو تیسری اور چوتھی رکعت میں اس کی تلافی ممکن ہے اور تیسری اور چوتھی میں اس کو کرنی ہوگی،
صحیح،
اب تیسری اور چوتھی رکعت میں بھی وہ کرنا بھول گیا،
صحیح،
تو سجدہ سہو کرنا ہوگا،
صحیح،
اور اگر وہ تیسری اور چوتھی رکعت میں تلافی کر لیتا ہے تب بھی سجدہ سہو لازم
ہو.
اب کسی بھی وجہ سے اگر نماز میں سجدہ سہو کرنا لازم ہو اور کوئی سجدہ سہو نہیں کرتا،
صحیح،
یہ بھی بھول جاتا ہے،
صحیح،
تو پھر اس میں ایک شریعت مطہرہ نے یہ آسانی رکھی ہے کہ اگر اس نے سلام پھیر دیے دونوں طرف اور اب سلام پھیرنے کے بعد بھی اس کو یہ گنجائش ہے کہ کسی سے بات چیت نہ کی ہو، کوئی ایسا کام نہ کیا ہو کہ جس سے نماز ٹوٹ جائے، جو نماز کے منافی کام ہوتے ہیں وہ کام بھی نہیں کیے،
صحیح،
اور اب یہ ایک دم یاد آ جاتا ہے اسے، تو اس کو چاہیے فوراً دو سجدے کر لے،
صحیح،
اور سجدہ کرنے کے بعد التحیات وغیرہ پڑھ کے، دعا پڑھ کے اپنی نماز کو، درود شریف دعا پڑھ کے اپنی نماز کو کمپلیٹ کریں،
صحیح.
یہ بھی اگر اس کو یاد نہ رہا اور دونوں سلام پھیرنے کے بعد اب یہ کسی سے بات چیت کر لیتا ہے یا گفتگو کر لیتا ہے یا کوئی ایسا کام کر لیتا ہے جو منافی نماز ہے، تو اب سجدہ سہو بھی ممکن نہ رہا،
صحیح.
تب جب سجدہ سہو لازم ہو اور کوئی سجدہ سہو نہیں کرتا تو اب اس نماز کو دوبارہ سے پڑھنا واجب ہوتا ہے، جس کو واجب الاعادہ کہتے ہیں،
صحیح. چار سنتیں جو پڑھتے ہیں اس میں التحیات کے بعد، یعنی سنت غیر مؤکدہ اور مؤکدہ کا فرق بتا دیں.
سنت مؤکدہ اور سنت غیر مؤکدہ، ان کے پڑھنے کا فرق ہے، چند باتوں میں مطلب یہ فرق ہے ورنہ ایک جیسی ہی ہیں. چاروں رکعتوں کے اندر سورت ملائی جائے گی،
ٹھیک ہے،
اس میں یہ برابر ہیں کہ سورہ فاتحہ بھی پڑھی جائے گی اور ان کے بعد سورتیں بھی ملائی جائیں گی،
صحیح.
تو اس میں یہ دونوں برابر ہیں، سنت مؤکدہ اور غیر مؤکدہ. فرق یہاں آئے گا کہ سنت مؤکدہ میں جب دو رکعت پڑھنے کے بعد بیٹھتے ہیں، التحیات پڑھتے ہیں، تو التحیات پڑھنے کے بعد درود شریف نہیں پڑھا جائے گا،
صحیح،
بلکہ التحیات مکمل کرنے کے بعد عبدہ و رسولہ یہ پڑھ لینے کے بعد اب کھڑا ہونا ہے تیسری رکعت میں، یہ سنت مؤکدہ. اور جب تیسری رکعت کے لیے کھڑے ہوں گے تو تیسری رکعت کی ابتدا بسم اللہ پڑھ کے سورہ فاتحہ سے کی جائے گی، سبحانک اللہم نہیں پڑھا جائے گا. جبکہ اس کے برعکس جو سنت غیر مؤکدہ ہیں، تو سنت غیر مؤکدہ میں دوسری رکعت میں جب التحیات پڑھ لی، بیٹھ گئے التحیات کے لیے، التحیات مکمل کر لی، تو مستحب یہ ہے کہ آگے درود ابراہیمی بھی پڑھا جائے،
صحیح،
دعا پڑھنا چاہیں تو وہی پڑھ سکتے ہیں. اس کے بعد پھر کھڑے ہوں تیسری رکعت کے لیے اور تیسری رکعت کے ابتدا میں سبحانک اللہم و بحمدک یہ پڑھیں، اعوذ باللہ پڑھیں، بسم اللہ پڑھیں، سورہ فاتحہ سورت پڑھ کے یہ تیسری چوتھی رکعتیں ادا کریں. تو بس یہ فرق ہے سنت غیر مؤکدہ میں، قعدہ اولیٰ کے بعد قعدہ اولیٰ میں درود شریف پڑھا جا سکتا ہے اور تیسری رکعت کے ابتدا میں ثنا سبحانک اللہم جو ہے اس کو پڑھا جا سکتا ہے. جبکہ سنت مؤکدہ فرائض اور واجب، یعنی وتر یا کوئی سی نماز واجب ہو، تو اس کے اندر قعدہ اولیٰ کے میں صرف اور صرف التحیات پڑھیں گے، درود شریف نہیں پڑھیں گے، تیسری رکعت کی ابتدا ثنا سے نہیں کریں گے، ڈائریکٹ سورہ فاتحہ جو بسم اللہ پڑھ کے سورہ فاتحہ پڑھی جائے گی،
ٹھیک ہے. اذان کا جو کلمہ ہے حی علی الصلاح، تو اصل میں تو یہ صلاۃ ہے، آخر میں تا ہے، تو کسی نے ان کو کہا ہوگا کہ وقف کرنا یہاں پر مناسب نہیں ہے، صحیح نہیں ہے، سوال اسی کا.
اذان کے اندر تو وقف کیا ہی جاتا ہے،
صحیح،
کیونکہ ایک وقت میں مؤذن صاحب حی علی الصلاح یہی کہیں گے،
صحیح،
اور اس میں وقف کریں گے،
صحیح.
اور جب وقف کریں گے تو تجوید کا قاعدہ ہے کہ جب آخر میں یہ گول تا، جس کو کہتے ہیں تائے مدورہ، گول تا،
صحیح،
تو تائے تانیس بھی اس کو کہا جاتا ہے، تو یہ جو گول تا ہوتی ہے اس کو جب وقف کرتے ہیں تو ہا سے بدل دیا جاتا ہے،
ٹھیک.
اور اذان کے اندر جب کلمات ادا کیے جاتے ہیں تو ایک ایک کلمہ الگ الگ پڑھا جاتا ہے،
صحیح.
البتہ جب اقامت پڑھی جا رہی ہوتی ہے تو اقامت جو نماز खड़ी जमात कायम होने से पहले जो मौजिन साहब तकबीर भी जिसको कहते हैं, तो इकामत अगर हो रही है तो इकामत के अंदर कलिमात जल्दी जल्दी अदा किए जाते हैं, तो ऐसे मौके पर अब वो यूँ कहेगा हय्या अला सलाति हय्या अला सलाह, हय्या अला सलाति हय्या अला सलाह, तो पहला वाला जो सलाह का लफ्ज आएगा उसके नीचे जेर है, वो ये जेर लगा के पढ़ें, और आगे जो दूसरी मरतबा सलाह का लफ्ज आएगा उसको वक्फ करके पढ़ेंगे।
सही मदीद चैनल के नाज़रीन, तकवे से मुतालिक हमारी गुफ्तगू चल रही है, मजीद क्या इरशाद फरमाएंगे तकवा और परहेजगारी के हवाले से?
ठीक है, तकवा और परहेजगारी में इंसान जो है ना अल्लाह तबारक व ताला से जो डरता है और ये उसका तसव्वुर बन जाए कि मुझे अल्लाह तबारक व ताला देख रहा है,
सही,
इस वक्त मैं जो चल रहा हूँ तो चलते वक्त मेरे इरादे मेरे ख्यालात सब अल्लाह ताला पर वाज़े हैं,
सही,
अब मैं अपनी निगाहों का क्या इस्तेमाल कर रहा हूँ, किस चीज़ को देखना चाह रहा हूँ, किस चीज़ को देख रहा हूँ और किस चीज़ को देख चुका हूँ, अब वो आया अच्छी चीज़ थी बुरी थी, तो ये तसव्वुर उसके जब बंदे के जहन में आएगा कि अल्लाह तबारक व ताला मुझे देख रहा है, तो ये तसव्वुर इंसान को गुनाहों से बचाता है और तकवा और परहेजगारी में मुआविन साबित होता है। और हमारे असलाफ के तरीका कार होता था कि वो खुद तो इस पे अमल करते ही थे, इस तसव्वुर को जमाने की कोशिश करते थे, अपने बच्चों की भी वो तरबियत किया करते थे। एक बुजुर्ग रहमतुल्लाह अलैह के बारे में आता है कि वो अपने मामू के हाँ जब छोटे होते थे 6-7 साल की उम्र के, तो उनके मामू ने चंद कलिमात उनको सिखाए, अल्लाहु शाहिदुन शाहिदी, कि अल्लाह ताला मुझे देख रहा है,
अल्लाह मेरे साथ,
अल्लाह ताला मेरे साथ है, तो इस तरह के तसव्वुर, और उनको ये वजीफा दिया था कि बेटा ये रोजाना आपने इतनी दफा
पढ़ना है,
इतनी दफा पढ़ना है, कुछ अरसे बाद कहा कि अब मजीद इसमें तादाद बढ़ा दो, इतनी दफा पढ़ा करो, तो आहिस्ता आहिस्ता फिर जब एक चीज पढ़ी जा रही है और उस पर एक माने पर भी गौर किया जा रहा है कि अल्लाह मेरे साथ है, अल्लाह ताला मुझे देख रहा है, अल्लाह ताला से मैं पोशीदा नहीं हूँ, इस तरह के कलिमात जब बार बार जबान से अदा होते रहेंगे और इसके माने पर भी जहन इंसान का होगा, तो आहिस्ता आहिस्ता भी वो तरबियत ऐसी होती है कि फिर वो निखार पैदा होता है। तो वो मामू भी अल्लाह के वली थे और उनकी तरबियत में रहने वाले भांजे भी अल्लाह के वली बने, तो इसी तरह अगर हम ये तसव्वुर अपने अंदर सहल, हाँ जी जी
जी,
तो ये जो इस तरह की सोचें अगर हम अपने अंदर पैदा करें और अपने बच्चों को भी ये सोच देना शुरू कर दें कि अल्लाह ताला देख रहा है, अब बच्चे को शुरू में तो समझ में नहीं आएगा, लेकिन ये आहिस्ता आहिस्ता जब ये चीज़ अल्लाह देख रहा है, अल्लाह ताला देख रहा है, झूठ नहीं बोलो, अल्लाह ताला देख रहा है, ये नहीं करो, किसी बच्चे से लड़ो नहीं, उसके बेग से कोई चीज़ ना निकालें, अल्लाह ताला देख रहा है, तो इस तरह तसव्वुर जब बच्चे के जहन में आता रहेगा कि अल्लाह ताला देख रहा है, और फितरी तौर पे एक बच्चे के दिल में उसके जहन में ये बात खुद ब खुद एक पैदा कर दी जाती है कि अल्लाह ताला का वजूद है,
सही,
और बच्चों की जबानी आपने देखा होगा अल्लाह ताला गुना देगा,
बच्चे बोलते हैं
बहुत ज्यादा बोलते हैं बड़ों के मुकाबले में, बच्चे बहुत ज्यादा ये लफ्ज बोलते हैं कि अल्लाह ताला गुना देगा, झूठ नहीं बोलो, जबान काट देगा, वो अपने तौर पे एक दूसरे को डराते हैं और डरते भी हैं, और ये सोच बहुत मुआविन साबित होती है। खुद अमीर अहले सुन्नत दामत बरकातुल आलिया ने कई मकामात पे मदनी मुजाकरों में अपना खुद का एक वाकया भी जिक्र फरमाया कि किसी मौके पर इनकी आपकी जो हमशीरा हैं तो उन्होंने किसी मौके पे कहा कि अल्लाह ताला तुझे मारेगा, जैसे बच्चों को डराया जाता है, तो कम उम्री में कम सीनी में किसी बात पे आपकी हमशीरा ने बाजी ने कहा कि अल्लाह ताला तुझे मारेगा,
बस
तो अमीर अहले सुन्नत का रंग जो है झट पड़ गया, कम उम्री है 6-7-8 साल की उम्र है, वो घबरा गए और अपनी बाजी से ये कहलवा के छोड़ा कि अल्लाह ताला नहीं मारेगा,
ये बोले,
ये कह दो कि अल्लाह ताला नहीं मारेगा, ये जिद करने लगे, तो क्या है अमीर अहले सुन्नत को शुरू से जो माहौल तरबियत, उनकी वालदा, फिर आपके वालिद भी तकवा परहेजगार थे, तकवा परहेजगारी से मुतसिफ थे, आपके घराना एक तरह से तकवा परहेजगारी, आपकी हमशीरा, खुद आपके बच्चों में भी ये चीज झलकती है अल्हम्दुलिल्लाह। तो ये सोच के अल्लाह ताला मुझे देख रहा है, ये तसव्वुर जब इंसान के जहनों दिमाग में दिल में करार पकड़ लेगा तो बहुत सारी चीज़ों की तरफ किसी कोई देखे नहीं देखे गुनाह करते वक्त ये तसव्वुर इंसान को गुनाह से बचाने में मुआविन साबित होता है।
मदीद चैनल के नाज़रीन, एक आश हमारी ये सोच बन जाए, और ये हमारा अकीदा है, लेकिन ज़ाहिर है کہتے ہیں نا استقامت کا مل جانا، اس سوچ کا مل جانا، اس پہ دوام مل جانا کہ اللہ عزوجل ہمیں دیکھ رہا ہے، اگر ہم سب کو یہ سوچ نصیب ہو جائے اور بالکل توجہ ہو جائے اس پر تو بہت سارے گناہوں سے ہم بچنے میں کامیاب ہو جائیں گے. آئیے آپ کی کورس کو بھی ہم شامل کرتے ہیں.
ریاست علی بات کر رہا ہوں لاہور سے. میرا سوال یہ ہے کہ زکوٰۃ کی فرضیت ہے اس کو کس طرح سے کیلکولیٹ کیا جائے، سونا چاندی یہ سارے چیز ملا کے جو صاحب نصاب کتنا بنتا ہے، مطلب کتنا ہو تو زکوٰۃ واجب ہوتی ہے، اور جو جتنا بھی مال ہے اگر وہ صاحب نصاب ہو جاتا ہے تو پھر اس کے بعد جو جتنا نصاب بتایا گیا اس کو مائنس کر کے زکوٰۃ واجب ہوگی یا سب پہ تمام مال پہ زکوٰۃ واجب ہوگی؟
انشاءاللہ عرض کرتے ہیں. جی اگلی کال.
میں زبیر اتاری خانپور سے بات کر رہا ہوں. مفتی صاحب کی بارگاہ میں عرض ہے کہ جرم والی مہندی سے نماز نہیں ہوتی، پھر پتہ کیسے چلے گا یہ جرم والی ہے؟
زکوٰۃ کس طرح فرض ہوگی، کتنا مال سونا چاندی وغیرہ؟
زکوٰۃ کے واجب ہونے کے لیے ضروری ہے، ایک تو زکوٰۃ ہر ایک مال پہ لازم نہیں ہوتی.
صحیح.
زکوٰۃ بھی مخصوص قسم کا مال ہوتا ہے، پھر اس کی بھی ایک مقدار ہوتی ہے، جب اس مقدار تک وہ مال پہنچ جاتا ہے اور پھر وہ حاجت اصلیہ، ضروریات زندگی، ان اسباب اور ان چیزوں سے بھی اس کی مالیت فارغ ہو اور اس کے اوپر قرضہ بھی نہ ہو، تو ان سب چیزوں کو جب سامنے رکھا جائے گا تو بعض مخصوص اموال پر زکوٰۃ لازم ہوگی. تو جیسے سونا ہے، چاندی ہے، کرنسی چاہے کسی بھی ملک کی ہو، اسی طرح جو پرائز بانڈ ہیں یہ کسی کے ہیں، اس پہ زکوٰۃ ہوتی ہے، یا جو یہ بیسیاں جمع کرا رہا ہے.
صحیح.
تو بیسیاں جمع کروانے کی صورت میں جو جمع شدہ رقم جمع ہوتی ہے بیسی چلانے والے کے پاس، تو وہ بھی قرض ہوتی ہے، یا اس نے کسی کو قرض دیا ہوا ہے.
صحیح.
اس پر زکوٰۃ لازم ہوتی ہے. اسی طریقے سے جو مال تجارت ہے، جو تاجر ہیں اور وہ تجارت کرتے ہیں، خرید و فروخت کرتے ہیں، تو جو مال انہوں نے خریدا ہوتا ہے، ان کی ملک ہوتا ہے، تو وہ مال تجارت ہے، اور جو بیچنے کے لیے مطلب خریدتے ہیں تو وہ مال تجارت ہیں. بعض لوگ پلاٹ خرید لیتے ہیں.
صحیح.
اور ان کا مقصد ہوتا ہے کہ جب دام بڑھیں گے بیچیں گے، اور
گے.
یہی ان کا کاروبار بھی چل رہا ہوتا ہے.
صحیح.
بہت سو گئے سائڈ بزنس اس طرح کا ہوتا ہے، بہت سے اسی طرح کا اسٹیٹ ایجنسی کے لوگ ہوتے ہیں کہ جو اس طرح کی چیزیں خریدتے اور بیچتے رہتے ہیں، تو یہ مال تجارت بھی اموال زکوٰۃ میں سے ہے. تو جب کسی کا یہ اموال زکوٰۃ جن کا تذکرہ کیا، تو جب یہ اموال زکوٰۃ اگر حاجت اصلیہ اور ضروریات زندگی سے جو چیزیں اس میں شامل ہیں ان سے فارغ ہوں، اور جو اس کے اوپر قرضہ ہے وہ قرض وغیرہ بھی اگر مائنس کر دیں، تو ان سب چیزوں کی مالیت 52.5 تولہ چاندی کی قیمت کے برابر ہو.
صحیح.
تو یہ سمجھیں کہ اس کے پاس زکوٰۃ کا مال پایا جا رہا ہے.
صحیح.
اب مثال کے طور پہ کسی کے پاس اگر 2 تولے سونا ہے اور چاندی کچھ تولے ہے، اس کے پاس پیسے ہیں، پرائز بونڈ بھی اس نے جمع کیے ہیں، اور یہ اس نے آگے لوگوں کو قرضے بھی دیے ہیں، بیسیاں بھی کمیٹیاں بھی ڈالی ہوئی ہیں، مجموعی طور پہ اگر ان سب کی قیمت کو ہم شمار کریں تو 2 لاکھ روپے اس کے بن رہے ہیں.
صحیح.
اب اس کے اوپر قرضہ بھی ہے، قرض کی ہم دیکھتے ہیں کہ اس کے اوپر قرضہ کتنا ہے، تو 20,000 ایک کو دینے ہیں، تو 80,000 ایک کو دینے ہیں.
صحیح.
1 لاکھ روپے کا قرضہ ہے.
صحیح.
اچھا، اب یہ 1 لاکھ روپے اگر 2 لاکھ روپے میں سے مائنس کرتے ہیں تو باقی 1 لاکھ روپے بچتا ہے.
صحیح.
تو یہ 1 لاکھ روپے اس کی اپنی حاجت اور ضرورت وغیرہ سے بھی زائد ہے.
صحیح.
قرض بھی مائنس کر دیں تب بھی 1 لاکھ بچ رہا ہے.
صحیح.
اور یہ روپے پیسے کرنسی پرائز بونڈ سونا چاندی ان سب چیزوں کی مالیت 1 لاکھ روپے بن رہی ہے.
صحیح.
قرض کو مائنس کرنے کی صورت میں تو 1 لاکھ روپے پر انہیں زکوٰۃ دینی ہوگی.
ٹھیک.
اور یہ زکوٰۃ جو ہے وہ 2.5% مقرر ہے، یعنی جو اموال زکوٰۃ ہیں اس کے 40 حصے کریں گے تو 1 حصہ 40 میں سے 1 حصہ، اور جس کو پرسنٹیج کے مطابق 2.5% کہا جائے گا.
صحیح.
تو 2.5% زکوٰۃ دینی ہوگی، تو 1 لاکھ روپے میں زکوٰۃ کی جو اماؤنٹ بنے گی وہ 2,500 روپے بنے گی.
صحیح.
ان کے سوال کے اندر ایک جز یہ بھی تھا کہ جو زکوٰۃ والا مال ہے، جو نصاب ہوتا ہے، کیا نصاب کو مائنس کر کے زکوٰۃ دیں گے؟ تو اس وقت جیسے سونے چاندی کا جو نصاب بن رہا ہے تقریباً 36-35 ہزار روپے بن رہا ہے، تو اب ان کے مطلب یہ ہے کہ نصاب کو مائنس کر کے زکوٰۃ دیں گے.
صحیح.
جو ایسا نہیں ہے کہ 1 لاکھ میں سے یہ جو ہماری فرضی مثال تھی اس میں 35,000 نکال دیں اور بقیہ جو 65,000 روپے ہوں گے اس کا 40% حصہ، ایسا نہیں ہے.
صحیح.
بلکہ نصاب اور نصاب سے اوپر.
صحیح.
जितना भी माल हो जाता है तो उसकी भी ज़कात लाजिम होती है शराइत के मुताबिक।
ठीक, नमाज में जो जुर्म वाली चीज़ें होती हैं, जुर्म से मुतालिक है वाले में,
जुर्म का जो मतलब होता है तह वाली चीज़, तो अब ये सिर्फ मेहंदी ही नहीं,
सही,
कोई भी ऐसी चीज़ है कि जिसकी तह जम जाती हो और उस तह की बिना पे खाल के ऊपर पानी नहीं पहुंचता,
सही,
तो उन सब चीज़ों का हुक्म यही है कि उस सूरत में नमाज वजू नहीं होगा।
सही,
गुसल फर्ज था तो वो चीज़ लगी रही और पानी नीचे नहीं पहुँचा तो गुसल भी नहीं होगा, तो नमाज की अदायगी भी नहीं होगी। अब ये कि मेहंदी जुर्म वाली, कैसे पता चले कि जुर्म वाली मेहंदी है?
सही,
तो ऐसे में अपने घर की जो छोटी बच्चियां होती हैं,
सही,
नाबालिग बच्चियां, तो उनके हाथ पे लगा के चेक किया जा सकता है मेहंदी को, तो मेहंदी लगाने से पता चल जाएगा। फौरी तौर पे जो कलर होता है आमतौर पे वो पता नहीं चलता कि जुर्म वाला और तह वाला ये रंग छोड़ेगी या किस तरह का होगा, तो बच्चियों के हाथ पे लगाने से मालूम हो जाएगा कि एक आध दिन बाद वो जो उसका कलर आता है तो वो एक तह नुमा बन जाता है और उसका एक लेप खाल के ऊपर चढ़ जाता है जो आहिस्ता आहिस्ता खुरच खुरच के उतर रहा होता है। तो इस तरह आइडिया लगा सकते हैं कि ये मेहंदी आमतौर पे जो केमिकल्स वाली जो मेहंदियां हैं तो उनके अंदर ये जर्म बन रहा होता है, तो उनके लगाने में ख़वातीन इस्लामी बहनें एहतियात करें और लगाने से पहले अपने घर की छोटी बच्चियों को लगा लिया करें, चेक कर लिया करें, उन से पता चल जाएगा कि ये जुर्म वाली है तो फिर इस तरह की मेहंदी ना लगाएं।
ठीक, तकवा और परहेजगारी से मुतालिक सिलसिला हमारा चल रहा है। सो हुज़ूर ये इरशाद फरमाया, जिस तरह कुरान मजीद में मुख्तलिफ मकामात पर तकवे का लफ्ज़ इस्तेमाल हुआ, रमज़ान का मुबारक महीना अल्हम्दुलिल्लाह करीब से करीब आता जा रहा है, रोज़े इसलिए फ़र्ज़ किए गए लअल्लकुम तत्तकून, ताकि तुम्हें तकवा
परहेजगारी नसीब हो।
हम तो ये समझते हैं कि रोज़ा अगरचे हम फ़र्ज़ अदा करते हैं, रोज़ा रखते हैं, लेकिन खाने पीने की तरफ तवज्जो रहती है, कारोबारी हजरात जो है माल का स्टॉक शुरू कर देते हैं कारोबार और सीज़न, हालांकि कुरान में तो ये है कि रोज़े इसलिए फ़र्ज़ किए गए ताकि तुम्हें तकवा परहेजगारी मिले।
लेकिन तकवा परहेजगारी ये रोज़े की जो हिकमत है कि रोज़े के फवाइद में से एक ये है कि इंसान के अंदर तकवा और परहेजगारी का अंसर जो होता है वो जाग जाता है।
सही,
एक मुसलमान में तकवा ये समझो होता है,
सही,
लेकिन बेदार करने की ज़रूरत है।
सही,
तो माह रमज़ान मुबारक में जो रोज़े रखता है तो उस तकवे का इजहार भी एक मुसलमान से हो रहा होता
है
कि शायद ही कोई ऐसा मुसलमान हो कि जो रोज़े की हालत में,
सही,
अगर उसको कहा जाए कि आप ये एक में गिलास पानी का देता हूँ, आप ये पी लो, आपको मैं इतने रुपये दूँगा, 1,00,000 रुपये दूँगा,
सही,
तो वो नहीं पिएगा,
नहीं पिएगा।
हालांकि अगर वैसे कहा जाए 1,00,000 रुपए आपको दूंगा आप ये काम कर लें तो फौरन तैयार हो जाएगा, लेकिन रोज़ा जब उसने रखा हुआ है, माह रमज़ान का रोज़ा रखा हुआ है, अब उसको जब ये कहा जाता है कि आप ये 1 गिलास पी लो,
सही,
आपको ये इनाम दूंगा, तो वो मुसलमान उसको इनाम नहीं समझता फिर,
सही,
ये 1,00,000 रुपये रोज़ा तोड़वाएगा, नहीं मुझे नहीं चाहिए ऐसा, अल्लाह देख रहा है। ये तकवा परहेजगारी
वो मतलब बिल्कुल कहते हैं ना ईमान जो होता
है, ये रोज़ादार के लिए ये रोज़ा जो है ये ईमान की पुख्तगी का इजहार कर रहा होता है। अब सख्त धूप हो, रोज़े की कैफियत है, प्यास भी लग रही है और प्यास की शिद्दत ये है कि
गुसल करते हैं,
गुसल कर बार बार नहा रहे हैं कर रहे हैं, लेकिन इंसान जो है ना वो ना खा रहा है ना पी रहा है, हालांकि घर के अंदर अकेला है,
अकेला है,
कभी कभी ऐसा भी होता है अकेला है, फ्रिज में सब डीप फ्रीजर में सब चीज़ें खाने पीने की मौजूद हैं, लेकिन नहीं, वो कौन सी बात है जो उसको खाने पीने से रोक रही है? वो इसका वो तसव्वुर कि जिसकी लिए जिस जात के लिए मैंने रोज़ा रखा है वो देख रहा है, देख रही है।
सुभान
इमाम अहले सुन्नत आला हज़रत रहमतुल्लाह अलैह की सीरत में भी एक वाकिया बाकायदा ये आपकी सीरत में लिखा गया कि जब आपका रोज़ा पहली मरतबा रखवाया गया तो उस रोज़े के वक्त आमतौर पर जैसे हमारे बच्चों की भी रोज़ा कुशाई पहला पहला रोज़ा होता है, तो बहुत सारे वालदेन बच्चे की कंडीशन को सामने देखकर इस तरह करते हैं कि चलो बेटा थोड़ा बहुत खा लो, कोई नहीं देख रहा, जहाँ एक कमरे में बंद कोई चीज़ पेश कर दी, ये मतलब ये बच्चों का रोज़ा ऐसे ही होता है, वो आम तौर पे एक सोच होती है लोगों की। तो इमाम अहले सुन्नत आला हज़रत रहमतुल्लाह अलैह का उनके वालिद ने क्या इम्तिहान लेना मकसूद था या क्या था, तो बहरहाल आपसे कहा कि बेटा आ जाओ इधर और थोड़ी बहुत चीज़ खा लें,
सही,
تو اعلیٰ حضرت رحمۃ اللہ علیہ کم عمری میں ہیں، کم سینی میں ہیں، وہ پہلا روزہ ہے، گرمی کے دن ہیں، تو آپ نے فرمایا کہ جس ذات کے لیے میں نے روزہ رکھا ہے، یعنی اللہ تبارک و تعالیٰ کے لیے رکھا ہے، کوئی دیکھ ہے نہیں دیکھ رہا لیکن اللہ تعالیٰ دیکھ رہا ہے، تو میں نے یہ پانی یا جو بھی مشروب یا کھانا ہے وہ نہیں کھانا۔
صحیح۔
تو امام اہل سنت اعلیٰ حضرت رحمۃ اللہ علیہ کا یہ
بچپن سے
آپ کی یہ سوچ، یہ یقیناً ایک اچھے ماحول میں، چونکہ آپ نے آنکھیں کھولی ہیں، آپ کے والد ماجد بھی امام المتکلمین اور اپنے وقت کے بہت جید عالم و مفتی تھے، آپ کے والد بھی گویا مرد عالم تھے، کہ مختلف مقامات سے، مختلف شہروں سے، ملکوں سے آپ کے والد کی طرف بھی لوگ رجوع کیا کرتے تھے مسائل میں، اور وہی چیز امام اہل سنت اعلیٰ حضرت رحمۃ اللہ علیہ میں آئی کہ وہی علم جو آپ کے والد کا تھا اس سے وافر حصہ آپ کو بھی ملا، تو آپ بھی مرجع الخلائق ہوئے اور دور دور سے لوگوں نے آپ کی طرف رجوع کیا، اور فتاوی رضویہ میں صرف یہی نہیں کہ مطلب فقہی مسائل ہوں، اعلیٰ حضرت رحمۃ اللہ علیہ سے تقوی، پرہیزگاری، ان سے متعلق بھی ٹھیک ٹھاک فتاوی رضویہ میں سوالات کیے گئے ہیں۔
سلسلے کا وقت ختم ہونے والا ہے، ایک کال ہم صرف شامل کریں گے۔
مفتی صاحب کی بارگاہ میں میرا یہ سوال ہے کہ جیسے جو پیسے اولاد یعنی بچوں یا بچیوں کے نام فکس کیے ہوتے ہیں، ڈپازٹ جمع کیے ہوتے ہیں، کیا ان پہ بھی زکوٰۃ دینی ہوتی ہے؟
جی،
جو والدین نے اپنے بچیوں کو یا جو نابالغ بچیاں ہیں یا بچے ہیں ان کو اگر مالک بنا دیا اور یہ خاص کر دیا کہ یہ 10,000 روپے اس بیٹے کے ہیں، یہ 20,000 روپے اس بیٹے کے ہیں، یا زیورات خرید لیے کہ یہ فلاں بچی کے ہیں اور یہ فلاں بچی کے ہیں، اگر یہ بچی کے ہیں یا اس کے ہیں، یہ کہنا مقصود اگر ان کا یہ ہو کہ یہ ان کو ہم نے ملک کر دیا،
اس کا سامان بھی ہوتا ہے بعض اوقات،
جی جی، تو پھر یہ ملک بچیوں کی ہو جائے گا، اور جب بچیوں کی ملک ہو جائے تو جب تک وہ نابالغ ہیں ان پہ زکوٰۃ نہیں ہے۔ لیکن اگر یہ ذہن بنا کے کہ زیور خرید رہے ہیں کہ جب شادی کا وقت آئے گا تو اس وقت ہم اپنی بچی کو دیں گے، فی الوقت ہمارے پاس ہے، ہم اس کو ضرورت پڑنے پہ آگے بیچ بھی دیں، کچھ کر لیں، لیکن یہ جمع کر رہے ہیں جب اس کی شادی کا موقع ہوگا تب اس کو ہم گفٹ کریں گے، تو اس وقت جو خریداری ہے وہ بحیثیت ملک نہیں ہے، وہ اپنی ملک کے طور پہ خرید رہے ہیں، اور گفٹ اگر کریں گے شادی کے موقع پر تو اب بچی مالک نہیں بنی، لیکن اگر بچی کو مالک بنانے کی نیت سے ابھی خرید لیا تو بچی مالک ہے، اور ان زیورات کی پھر زکوٰۃ بچی پر نہیں ہوتی، اور بچی کی طرف سے اس کے باپ پہ بھی لازم نہیں ہوگی، کیونکہ جو مالک ہے اگر وہ نابالغ ہوگا تو نابالغ پہ جب تک وہ بالغ نہ ہو جائے اور دیگر زکوٰۃ کے شرائط نہ پائے جائیں زکوٰۃ لازم نہیں ہوتی۔
دیکھیے کہ ناظرین، تقوی اور پرہیزگاری سے متعلق آج کا ہمارا سلسلہ ہوا، اللہ تعالیٰ کی بارگاہ میں دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمیں بھی متقی بنا دے، پرہیزگار بنا دے، اور تقوی کی جو تعریف بیان کی گئی کہ اللہ تعالیٰ کی اطاعت کرنا ہر معاملے میں اور نافرمانی سے بچنا یہ بھی تقویٰ ہے، تو اللہ تعالیٰ ہمیں ایسا عمل عطا فرما دے۔ اللہ کی بارگاہ میں دعا کرتے ہیں اللہ تعالیٰ سلسلہ ہمارا قبول فرمائے، جو سنا ہے جو سیکھا ہے اس پر عمل کرنے کی توفیق عطا فرمائے۔ آمین۔ صلو علی الحبیب صلی اللہ تعالیٰ علیہ وسلم۔
گزارے کیسے زندگی، آؤ علماء سے پوچھ لے، آئے جو مشکل پیش کوئی